الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم أفغير الله أبتغي حكما وهو الذي أنزل عليكم الكتاب فالصلاة اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم مولاي صل وسلم دائما أبدا على حبيبك من رانت به الأسر موزة سامعين الكرام السلام عليكم ورحمة الله وبركاته سو کیا میں اللہ کے علاوہ کوئی اور فیصلہ کرنے والا تلاش کروں حالانکہ اس نے تم پر واضح کتاب نازل فرمائی ہے. اس سے متصل جو آیات کریمہ ہیں ان میں جو موضوع ارشاد فرمایا جا رہا ہے وہ شیطنت، شیطانی وساوس، برا کردار اور لوگوں کا اپنا فیصلہ جو وہ اختیار کرتے ہوئے برائی کی طرف جا رہے ہیں اور ایمان کی کمزوری، اور خصوصاً جو ارشاد یہاں فرمایا گیا کہ آخرت یعنی حساب کتاب جہاں جا کر حساب دینا ہے، یا سارا کچھ اسی زندگی کو سمجھ لیا گیا ہے کہ شاید دوبارہ اس موت کے بعد پھر حیات نہیں ہے اور جو کچھ ہم کر رہے ہیں اس کا حساب نہیں ہوگا، تو پھر یہاں ارشاد فرمایا گیا کہ میرے حبیب آپ انہیں فرما دیں کہ سو کیا میں اللہ کے علاوہ کوئی اور فیصلہ کرنے والا تلاش کروں حالانکہ اس نے تم پر واضح کتاب نازل فرمائی ہے. قرآن کریم اللہ کریم کا کلام ہے، نبی کریم صلی اللہ علیہ وسلم کے معجزات میں سب سے بڑا معجزہ ہے، اور ایسی مفصل رہنمائی ہے بنی نوع انسان کے لیے کہ اس کی ضرورت کا ہر پہلو اسے یہاں سے میسر ہے. نہ صرف تعلیم دی گئی بلکہ اس کے ساتھ ایک ایک معاملے اور زندگی کے ایک ایک امر میں رہنمائی اور حل ارشاد فرمائے گئے. قرآن کریم زندگی کے ہر پہلو کو ہر قوم ہر وقت کہیں کوئی سوال، قرآن کریم اس کا جواب ارشاد فرماتا. ام المومنین حضرت عائشہ صدیقہ رضی اللہ تعالی عنہا سے وصال نبی صلی اللہ علیہ وسلم کے بعد کسی نے سوال عرض کیا کہ آپ صلی اللہ علیہ وسلم کے اخلاق کریمہ پر روشنی ڈالیے، بیان فرمائیے. آپ رضی اللہ تعالیٰ عنہ نے ارشاد فرمایا کان خلق القرآن، آپ کے اخلاق کریمانہ قرآن کریم ہے. جو حصے قرآن کریم نے ارشاد فرمائے ہیں اس کا عملی نمونہ نبی کریم صلی اللہ علیہ وسلم نے اختیار فرمایا اور اسوہ حسنہ کی صورت میں مخلوق خدا کی تشنہ کی نہ صرف تب یا آج بلکہ قیام قیامت تک پوری فرمائی. انسان اپنی پسند کو، اپنی چاہت کو راستہ دیتا ہے، اور اسلام پسند و ناپسند کو بھی پابند فرماتا ہے. اسی لیے تو دنیا کی حیات میں محبت اور جنگ میں سب جائز کہا جاتا ہے، لیکن جب یہی موضوعات دین اسلام میں آتے ہیں تو محبت کی بات ہو یا جنگ کی بات ہو دونوں نبی کریم صلی اللہ علیہ وسلم کے حکم کے پابند ہیں، تحت ہیں. کہیں کسی کی کوئی ذاتی خواہش، ذاتی پسند اس کے مطابق نہیں، اور بنیادی طور پر جو بندگی ہے اور اس میں جو امتحان اس دار دنیا کا ہے اور جو انسان کے ساتھ اس کا نفس ہے، جو گرد و پیش کے حالات ہیں، جو شیطان کی شیطنت اور وساوس ہیں، ان سب کے ہوتے ہوئے جب انسان بندگی کے پہلوؤں سے آشنا ہوتا ہے تو وہ یہ سمجھ لیتا ہے कि उसकी पसंद वो पसंद है जो अल्लाह करीम ने उसके लिए पसंद फरमाई, उसके लिए ज़िंदगी वो बेहतर है जिसकी रहनुमाई नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई। और कुरान करीम फरमाया मुफस्सला, पूरी तरह, कहीं कोई कमी बेशी नहीं है, हर तफसील है, तफसीलन है और वाज़े है, कहीं कहीं किसी बारीक से हिस्से में कोई शुबा नहीं है, हर चीज़ वाज़े बयान फरमाई है। अब इंसानी मिजाज ही की जब हम बात कर रहे हैं तो सहाबा कराम रिज़वानुल्लाह अलैहिम अजमईन वो हस्तियाँ हैं जिन्हें अल्लाह करीम ने आप सल्लल्लाहु अलैहि वसल्लम के खादिम की हैसियत से पसंद फरमाया, वो चुनी गई हस्तियाँ हैं। लेकिन बहसियत इंसान जो अवारज़ात दुनिया हैं, जो मसाइब दुनिया हैं, जो दुनिया की तपश है, जो दुनिया की सर्दी है, जो यहाँ का दुख और सुख है, हर शय वैसे ही असरअंदाज होती है जैसे अमूमी आमतुन्नास पर होती है। वह हस्तियाँ, वो रिज़वानुल्लाह अलैहिम अजमईन जिन्हें अल्लाह करीम ने दारे दुनिया में अपनी रज़ा का इरशाद फरमाया, वो उन हस्तियों को जब आप सल्लल्लाहु अलैहि वसल्लम के इक्तदा में घर बार छोड़ना पड़ा, उन्होंने छोड़ा, अपनी पसंद नापसंद तर्क करके आप सल्लल्लाहु अलैहि वसल्लम की पसंद के तहत आना आपका हुक्म हुआ, वो आए। आप सल्लल्लाहु अलैहि वसल्लम ने वहदानियत बारी ताला से इब्तिदा फरमाई, उन्होंने हर बुत तोड़ा और ज़ाहरी बुतों से ज़्यादा सख्त जो बुत है वो निहां खाने में होता है, जो इंसान ने अपने तखय्युल में तराश रखा होता है, जो अपनी ज़ात का होता है। कहीं कोई सवाल, कोई बात, कोई इरशाद, एक ही जवाब अल्लाह और उसका रसूल बेहतर जानते हैं, जो इरशाद होगा उसकी तामील होगी। वही मुआशरे जहाँ उनकी दोस्तियाँ थीं, अजीज़ व अकारब थे, उनके दुश्मन हो गए, उन्होंने कबूल किया, उन्हें इबादत से रोका गया, उन्हें सजाएं दी गईं। वही गली कूचे जिसमें वो पले बड़े थे, वहीं उनको रस्सियाँ बांध कर घसीटा गया, उन्होंने कबूल किया। वही घर बार, मालो दौलत जो कुछ था, अल्लाह के नाम पर छोड़ना पड़ा, उन्होंने छोड़ा, और ऐसा छोड़ा कि फतेह मक्का पर जब महाजरीन वापस मक्का मुकरमा में दाखिल हो रहे थे तो उन्होंने वहाँ पूरी नमाज अदा नहीं की, उन्होंने कसर नमाज अदा की। इसलिए कसर नमाज अदा की कि जो कुछ हमने छोड़ा वो ऐसा छोड़ा कि उसकी मलकियत ही तर्क कर दी। अब जब मिजाज इंसानी की बात आती है तो कुरान करीम मुख्तलिफ अवकात में मुख्तलिफ मौजूआत पर इंसानी मिजाज, उसके सवाल, उसकी ख्वाहिशात और उसके जवाबात इरशाद फरमाता है। सहाबा कराम रिज़वानुल्लाह अलैहिम अजमईन वो हस्तियाँ हैं जिन्हें तरबियत नसीब हुई नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से, वो खुशबख्त हस्तियाँ हैं जिनके मिजाजों की तराश खराश बनफ़ से नफीस नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई। वो नमूना हैं जो तैयार किया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने पूरी इंसानियत के लिए। अब वहाँ की बात, गज़वातो सराया वाक़ियात, मक्की ज़िंदगी, मदनी ज़िंदगी, लेन देन, कारोबार, हत्ता के निज़ाम हुकूमत तक की बात आती है। लेकिन उन्होंने उस हिस्से को इस दर्जे का इख्तियार किया कि एक अमली नमूना इस्लाम का मखलूक खुदा को उन हस्तियों में नसीब हुआ। गज़वे बदर में, अरिशे बदर में जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने दुआ फरमाई, आप सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह के हुजूर ये अर्ज़ किया कि अल्लाह मैं सारे का सारा इस्लाम ले आया। ऐसा तैयार फरमाया आप सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा कराम रिज़वानुल्लाह अलैहिम अजमईन को कि एक अमली नमूना आपने फरमाया, सारे का सारा इस्लाम बारेला में ले आया। अगर आज ये खेत रहते हैं तो फिर क़यामत तक बारेला तेरा नाम लेने वाला कोई नहीं रहेगा। तो जो बात और जो हिस्सा अर्ज करना चाह रहा हूँ وَهُوَ الَّذِي أَنزَلَ عَلَيْكُمُ الْكِتَابَ مُفَصَّلًا. یہ آج ہمارے پاس موجود ہے اپنی پوری خوبصورتی کے ساتھ، اپنی پوری تکمیل کے ساتھ، کسی کمی بیشی کے بغیر یہ حق ہمارے پاس موجود ہے. ہم نے یہیں سے اپنے لیے سبق حاصل کرنا ہے، ہم نے یہیں پر اپنی پسند و ناپسند کو پابند کرنا ہے، حدود و قیود ہیں ہمارے سامنے. اور جو یہ کہہ دیا جاتا ہے کہ میں نماز نہیں پڑھ سکتا اس لیے کہ دل نہیں کر رہا، دل نہیں چاہ رہا، یہی امتحان ہے. کھانے کو دل چاہ رہا ہے، سونے کو دل چاہ رہا ہے، معمولات زندگی میں جانے کو دل کر رہا، ایک ہی پہلو پر دل نہیں کر رہا، جہاں اللہ کا حکم ہے، جہاں نبی کریم صلی اللہ علیہ وسلم کا فرمان ہے. اور اس نہ چاہنے کی بیماری کو تو ڈھونڈے کیا ہے، تو سمجھ آئے گی کہ نیا خانے میں جو بت تراش رکھے ہیں وہ رکاوٹ ہیں شرح کی. آج اسلامی سال کا پہلا دن ہے، محرم الحرام کا پہلا دن، یکم محرم الحرام. اللہ کریم گزشتہ سال کی کمی بیشیاں معاف فرمائے اور آنے والے سال کو ہمارے لیے مبارک فرمائے. تمام مسلمان بہن بھائیوں کو یہ نئے سال کی مبارک ہو. یہاں اگر آپ غور فرمائیں تو یہ پہلا دن ہی قربانی سے ابتدا کرتا ہے تاریخ اسلام میں. حضرت عمر فاروق رضی اللہ تعالی عنہ، آپ کا جو یوم شہادت ہے وہ یکم محرم الحرام ہے، پھر اسی کا عشرہ وقت پر بات ہو سکتی ہے، پہلے عشرے پر بات آئے یا دوسرے عشرے پر بات آئے، لیکن خانواد رسول صلی اللہ علیہ وسلم کی قربانیوں کا دن. اب جب آپ حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ کی بات کرتے ہیں، فاروق صحیح اور غلط کی پہچان کرنے والا، یہ نام نبی کریم صلی اللہ علیہ وسلم نے آپ رضی اللہ تعالیٰ عنہ کو عطا فرمایا. آپ نے اس عطا کی اتنی لاج رکھی، اللہ نے اتنی توفیق عطا فرمائی کہ جب کلمہ حق نصیب ہوا اس سے لے کر اس کلمہ شہادت تک، جب آپ کی روح دار دنیا سے پرواز فرما رہی تھی، حق و باطل کی ایسی تفریق فرمائی کہ کہیں کسی کو کوئی آمیزش کی گنجائش نہیں ملی. آپ رضی اللہ تعالی عنہ کی شہادت اور اسلامی سال کی ابتدا ہمیں یہ سکھلاتی ہے کہ یہ دنیا کی حیثیت ثانوی ہے، اسے اولیت دینے کی ضرورت نہیں ہے. انسان کے پاس دنیاوی حصوں میں بھی اگر دیکھیں تو جو سب سے اہم چیز ہے وہ اس کی جان ہے. بڑے بڑے وہ لوگ جن کے خزانے ہیں، جن کے پاس بادشاہیاں ہیں یا تھیں، تاریخ میں انہیں دیکھیں، جب جان پر بڑی تو وہ اپنی بادشاہی کے سودے پر آگے، مال و دولت کے لٹانے پر آگے کہ یہ زر و جواہر آئے جا لے لو میری جان بخش. تو سمجھ آتی ہے کہ سب سے قیمتی شے پھر دنیا میں انسان اپنی جان کو سمجھتا ہے. لیکن یہ وہ تعلق ہے، یہ وہ حقیقت آشنائی ہے کہ ہمیں یہاں سبق مل رہا ہے کہ یہ جان اللہ اور اس کے حبیب صلی اللہ علیہ وسلم کے نام پر نچھاور کر دینا ہی کامیابی ہے. یہی ابتدا ہے سال نو کی، یہی کامیابی ہے اس کارگاہ حیات میں، اس امتحان گاہ. آج دنیا کی مادی ترقی پر بہت بات ہوتی ہے اور اسے بہت بڑا اور بڑا کمال سمجھا جاتا ہے. معزز سامعین کرام، ہمارے ہاں مغرب کی مثال دیکھتے ہم لوگ تھکتے نہیں ہیں. انگلینڈ میں جارج ہفتم نے اپنے معاشی جو اس کی ٹیم تھی انہیں اس نے کہا کہ کوئی ایسا نظام لاؤ جس سے आमत उन्नास की जो है वो भलाई हो सके। और उस टीम का जो जिम्मेदार था उसने कुरान और अहदीस तक का मुताला किया, अकवाम साहब का बाकी जो दुनिया के ममालिक में निज़ाम आयात हैं उन्हें और कुरान और अहदीस और सुन्नत तक की चीज़ों को मुताला किया। फिर वो जिस नतीजे पर पहुंचा कि जो कुछ कुरान करीम रहनुमाई फरमा रहा है, जिसे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अमली नमूना मखलूक को अता फरमाया, उसका निफाज एक एक बारीकी तक अगर कहीं मुयस्सर है तो वह फारूक आजम रजी अल्लाह ताला अन्हु ने जो निज़ाम हयात मखलूक को अता फरमाया, जो निज़ाम हुकूमत दिया, जो इंसाफ दिया, जो वेलफेयर स्टेट के हिस्से दिए, जो गुरबा की मदद की, जो मसाकीन की मदद की, जो मखलूक को इंसाफ दिया, जो मुस्लिम और गैर मुस्लिम पर जो उसके हकूक़ व फ़राइज़ की ज़िम्मेदारियाँ एक एक बारीकी तक जो वहाँ निफाज है उसने वो सारा का सारा उठाया और बादशाह के सामने ले। और दूसरी कोई मिसाल नहीं थी, उन्होंने नाफिज किया। और जहाँ ज़कात या सदकात की बात आती है उसको उन्होंने टैक्सेस के नाम पर अपनी ज़रूरत और अपनी मर्जी के मुताबिक नाफिज किया। आज भी इस वक्त भी जो इंग्लैंड में एक आम आदमी की भलाई का निज़ाम है, बेरोज़गार को जो वजीफ़ा दिया जाता है, जो बीमार की मदद की जाती है, जो पैदा होने वाले बच्चे को उसकी पढ़ाई के और उसके अपने अखराजात उसके वालदैन को दिए जाते हैं, जो बीमार की के लिए एक निज़ाम है सेहत का, अगर आप उसे सारे को मुताला करें, वही है जो जॉर्ज हफ्तम जो है वो नाफिज करके गया। और उस पर वो मानते हैं कि ये हज़रत उमर फारूक रज़ी अल्लाह ताला अन्हु का निज़ाम है जो हमने नाफिज किया। सदियाँ गुजर गई, हम जिन्हें रहनुमा दुनियावी हिस्सों का मानते हैं वो क्या मानते हैं, जो अल्लाह के हबीब के खुदाम ने जो रास्ते इख्तियार किए वो दुरुस्त है। तो कैसे नहीं मुमकिन कि अगर हम वो निज़ाम हयात अपने यहां लगाएं, कैसे उससे इस्तेफादा हासिल नहीं किया जा सकता। चूंकि जो भी तालीमात मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम है उसमें जो हिस्से असबाब के हैं, जो दुनिया के हैं, जो रोज़मर्रा की ज़िंदगी के हैं, उसे कोई भी इख्तियार करे वो उससे फ़ायदा हासिल करेगा। मुआशरा कोई भी अपने अंदर इंसाफ करना शुरू कर दे, जो ज़्यादती कर रहा है उसको सजा दे, जिसने अच्छा किया उसे अच्छी जजा दे, वो मुआशरा जो है तरक्की करना शुरू कर देता है, मुसलमान है या गैर मुसलमान। क्योंकि जब धूप में आप खड़ा कर देंगे मुसलमान तो उसे धूप सताएगी, इसी तरह गैर मुस्लिम को धूप में खड़ा कर देंगे तो उसे भी धूप सताएगी। तो जो आलम आबो गिल है, जो आलम असबाब है, यहाँ से मुतल्लिक जो कवानीन हैं, जो अकामात हैं, जो अमूमी तौर पर उसे कोई भी इख्तियार करता है उससे इस्तफादा हासिल करें, यही राज है आप जो दुनिया को लीड कर रहे हैं। उन्होंने अपने निज़ाम हयात में वो असूल जो कुरान और सुन्नत से हैं वो उनका निफास मामूलात दुनिया के लिए कर रखा है, तो वो फ़ायदा हासिल कर रहे हैं। हम कहते हैं कि हमारा जो निज़ाम मईशत है वो बग़ैर सूद के चल ही नहीं सकता, और कुरान करीम फरमाता है कि सूद जो है अल्लाह और उसके हबीब सल्लल्लाहु अलैहि वसल्लम से ऐलान जंग है। और काफिर निज़ाम हयात जो हैं वो इसे जहाँ दुनिया में अख्तियार कर रहे हैं वो कहते हैं इसे शेर के नाम पर करो, तो इस्लाम और क्या कहता है। इसी तरह जब आप शोबा हयात पर आते हैं तो फिर मुल्क की नज़्म व नस्क के जो शोबा जात हैं, बाकायदा फ़ौज, बाकायदा पुलिस, जस्टिस सिस्टम, फ़ौज के तहत जो बहरी बेड़ा छावनियाँ, एक एक शय को आप देखें वो आपको हज़रत उमर फारूक रज़ी अल्लाह ताला अन्हु के निज़ाम हुकूमत में मिलेगी। ये ज़मीन की माप आज भी जो नाफिज है, ये जो पैमाने ज़मीन के नापने के हैं और जो तकसीम है और जो नज़्म व नस्क है, ये जो हमारा जैसे आप कहें सूबाई हिस्सा है, फिर इसके नीचे जो डिस्ट्रिक्ट तक और तहसील तक इससे आते हैं और गवर्नर का निज़ाम है, और इसी निज़ाम को अगर वहाँ से आप देखें तो हमें सारी मिसाल यहाँ मिलती है। लेकिन ये जो फरमाया गया ना अफ़ग़ैर अल्लाह अब्तगी हुक्मन वहुवल्लज़ी अंज़ल अलैकुमुल किताबा मुफ़स्सला, यहाँ ये जो बात है ना अफ़ग़ैर अल्लाह, अल्लाह के अलावा मानने की, कैसे मानूँ? अब ये तो है हक कि कैसे माना जाए, ये हो नहीं सकता, लेकिन जो इस हक से तजावज कर रहे हैं और ज्यादती कर रहे हैं वो फिर भुगत भी रहे हैं। जब वो कहते हैं कि सूद के बगैर मईशत का मुमकिन नहीं है चलना, तो फिर भुगत भी वही मुआशरा रहा है। हम जो सारे का सारा इस्लाम और सारे के सारे अहकामात दूसरे में देखने चाहते हैं और अपने आप को आज़ाद समझते हैं, तो फिर हम आज़ाद नहीं हैं, हम गुलामों के गुलाम होते चले जाते हैं। हकीकी आज़ादी जो है वो दीन इस्लाम अता फरमाता है। तो फिर ये जो फरमाया किताबन किताबा मुफस्सला, कोई शय ऐसी नहीं है जिसकी ज़रूरत है और उसका जवाब ना दिया गया, बल्कि कुरान करीम को अगर आप कोशिश फरमाएं कि तर्जमे से पढ़ें तो जो सोच गुजरती है ना और ख्याल और गुमान गुजरता है, कुरान करीम वहाँ तक की बारीकियाँ बयान फरमाता है। और आज हम इतनी कमज़ोरी में पहुँच चुके हैं, इतनी इन्हितात में पहुँच चुके हैं कि यही हस्तियाँ खलीफ़े दौम हज़रत उमर फ़ारूक रज़ी अल्लाह ताला जैसी हस्तियों की शान में गुस्ताखियाँ होती हैं और मुसलमान मुल्क और मुसलमान मुआशरे हैं और बाम तशफ़ी की जाती है, नहीं नहीं ये दुरुस्त है, ये नहीं नहीं ये नहीं दुरुस्त, इसे रोका जाए, आए दिन ये और बदबख्ती उठती है। इसी दुनिया में ऐसे बदबخت हुए हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम रहमतुल आलमीन तमाम जहानों के लिए रहमत, आप बनफ़से नफीस जलवा अफरोज हैं और आपने दावत हक इरशाद फरमाई, शजरो हजर पत्थर गवाहियां दे रहे हैं और बदबخت इनकार कर रहे हैं। तो हक तो आज भी मौजूद है, हर शय ये तुलू गरूब रब कायनात की वादनियत पर गवाहियां दे रही है, हर शय का फूटना अपनी वजूद पर कायम होना और वापस फना हो जाना एक घास के तिनके तक की मिसाल हमें समझा रही है कि तू हमेशा नहीं रहेगा। अपने बड़ों को अपने अजीज व अकारब और प्यारों को अपने हाथों से लाद में उतारना हमें समझा रहा है, दिखा रहा है कि ये जिंदगी है तेरी, हम नहीं समझ रहे। तो इसे बदबख्ती नहीं कहेंगे तो और क्या कहेंगे? अल्लाह करीम है, गफूर रहीम है, माफ़ फरमाने वाले। ये जो हक अल्लाह ने हमें अता फरमाया है इस पर अमल पैरा होना हमें कामयाबी से हमकिनार करेगा, हमें हकीकी आज़ादी अता फरमाएगा, हमें ज़ाहिरी और ज़हनी ग़ुलामियों से आज़ाद करेगा, हमारे मुआशरों में इंसाफ होगा, हमारे मुआशरों में अकदार लौट आएंगी जो हमने अपने बड़ों में देखी हमारे पास नहीं है कि हम अपनी औलाद को देख कर जा सकें। वो खूबसूरती वो महक जो इस्लामी मुआशरे की आज भी महसूस की जा सके, लेकिन किसी का जाना जिस हैसियत का है उतना बड़ा फ़र्क ज़रूर आता है। हज़रत जी रहमतुल्लाह ताला अलैह इस मौजू पर जब इरशाद फरमा रहे थे तो आप फरमा रहे थे कि दुनिया का आना जाना निज़ाम हयात है, लेकिन जब कोई हस्ती दार दुनिया से पर्दा फरमाती है तो बहुत फ़र्क पड़ते हैं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम इमामुल अंबिया ख़ातमुन नबीयीन آپ صلی اللہ علیہ وسلم نے جب دار دنیا سے پردہ فرمایا تو وہ عطا جو حضرت آدم علیہ الصلوۃ والسلام سے لے کر آپ صلی اللہ علیہ وسلم کی ذات اقدس تک وہی الہی کی تھی جو جبرائیل امین یہاں حاضر ہوتے رہے رب کائنات کا کلام لے کر منقطع ہو گئے. وہ قوت ایمانی جو درجہ صحابیت پر پہنچا دے وہ اس کا حصہ پورا ہو. خیر القرون کا وہ پہلا زمانہ جو تمام زمانوں میں افضل ترین ہے, اپنی تمام رانائیوں تمام خوبصورتیوں کے ساتھ تکمیل. اسی طرح آپ غور فرمائیں کہ آپ صلی اللہ علیہ وسلم کے بعد حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ خلیفہ اول, آپ نظام حکومت سنبھالتے ہیں. مسجد نبوی میں منبر رسول تین نشستوں پر تھا, سیڑھی نما تھی جیسے آج ہم کئی جگہ دیکھتے ہیں. عموماً لوگ درمیان والی پر بیٹھے ہوتے ہیں, اوپر والی خالی ہوتی ہے اور جو نیچے سیڑھی جگہ بنی ہوتی ہے اس پر پاؤں رکھا ہوتا ہے. تو یہ منبر نبی کریم صلی اللہ علیہ وسلم کے لیے بنا کر لایا گیا تھا, اور وہ شاخ جو ہنانا کھجور کی شاخ جس کا واقعہ بھی ملتا ہے کہ وہ خشک درخت آپ صلی اللہ علیہ وسلم کے فراق میں برداشت نہ کر سکا اور اس کی آہ و بکار مخلوق نے سنی, صحابہ کرام رضوان اللہ علیہ مجمعین نے اس کا درد سنا. تو جب وہ منبر رسول رکھا گیا تو پہلی جو نشست ہے اس پر نبی کریم صلی اللہ علیہ وسلم تشریف رکھتے تھے, اور دوسری نشست پر آپ جو ہیں پاؤں مبارک رکھتے تھے. جب حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ کو ذمہ داری عطا کی گئی تو آپ نے دوسری نشست کو بیٹھنے کے لیے منتخب کیا جہاں نبی کریم صلی اللہ علیہ وسلم کے پاؤں مبارک تھے, اور آپ صلی اللہ علیہ وسلم کو خلیفہ رسول ارشاد فرمایا گیا. آپ کے وصال کے بعد جب حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ اس نشست کی طرف بیٹھنے کے ذمہ دار مقرر ہوئے تو آپ نے پھر تیسری سیڑھی جہاں حضرت بکر صدیق رضی اللہ تعالیٰ عنہ پاؤں مبارک رکھتے تھے آپ وہاں جا کر بیٹھے. لیکن منبر رسول کی جو تین تقسیم ہیں تین حصے ہیں, چوتھا نیچے حصہ نہیں ہے, خلفائے راشدین چار ہیں. عظیم ترین زمانہ جو ہے وہ آپ صلی اللہ علیہ وسلم اور صحابہ کرام رضوان اللہ علیہ مجمعین کا ہے, اس کے بعد دوسری بات آتی ہے. لیکن بات کر رہا ہوں فرق پڑنے کی. تو جب آپ کو یہ عرض کیا گیا کہ خلیفہ رسول, آپ نے روک دیا, آپ نے منع فرما دیا, فرمایا یہ شان حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ, مجھے خلیفہ رسول نہ کہو. پھر یہ لفظ جو ہے آپ نے ارشاد فرمایا کہ اسے امیر المومنین, امیر جو ہے مومنین کے امیر آپ نے پسند فرمایا, پھر اس لیے آپ کے نام مبارک ساتھ امیر المومنین لکھا جاتا ہے. پھر وہی عمر فاروق جسے اہل مکہ اپنی طاقت سمجھتے تھے, جنہیں نصیب ہوئی وہ دعا جو اللہ کے حبیب صلی اللہ علیہ وسلم نے فرمائی, ایسی اقتداء نصیب ہوئی, ایسی پیروی کی کہ کوئی ایک رتی کی کمی بیشی نہیں کی, اور معلوم دنیا میں بہت بڑے فاتح جنہیں کہا جاتا ہے ان کی جو مفتوع علاقے انہیں 5 لاکھ 6 لاکھ مربع میل کہا جاتا ہے, ایک حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ کے زمانے مبارک میں جو اسلامی مملکت میں وسعت پیدا ہوئی وہ 26 لاکھ مربع میل کی ہے. और 26 लाख मुरब्बा मील में कोई खून ऐसा नहीं बहाया गया कि जिसे जुल्म कहा जाए। इस 26 लाख मुरब्बा मील पे आपका इरशाद है कि नील के किनारे भूखा कुत्ता को मर गया तो अल्लाह के हजूर मुझे जवाब देना। इस 26 लाख मुरब्बा मील के नज्म व नस्क करने वाले जब इंसाफ पर होते हैं तो उनके अंदर ठहराव होता है, उनके अंदर सुख और सुकून होता है। किसी दूसरे मुल्क का सफीर आया, एलची आया, मदीना मुनव्वरा में आया तो महल ढूंढ रहा था, देख रहा था यहाँ कहीं बादशाह का महल होगा। तो उसने किसी से पूछा कि आपके जो बादशाह हैं उनका महल कहाँ है? तो उन्होंने कहा अमीरुल मोमिनीन के घर इन्हीं घरों में है। वो ढूंढता ढूंढता उसे अमीरुल मोमिनीन नहीं मिल रहे। तो किसी से जब उसने इस्तिगफार किया तो उन्होंने उसे इशारा दिया कि वो उस तरफ आप देखो। और जब वो उस तरफ गया कि जहाँ पहले आपको देखा गया तो दोपहर का वक्त जो है वो ढल रहा था और आप रज़ी अल्लाह ताला अन्हो रेत पर खजूर के साये में सोए दोपहर के बाद। और खजूर का साया कितना होता है? चंद लम्हे में हट जाता है। और खजूर का साया सिरक चुका था, आप रेत पर सो रहे थे और वजूद मुबारक से पसीना टपक टपक कर रेत में जा रहा था। ये अमीरुल मोमिनीन 26 लाख मुरब्बा मील पर जिसे हुकूमत अल्लाह ने दी इतना इत्मीनान से उसी धूप में सोए, उन्हें परवाह नहीं। कितने लश्कर होते जो तहफ्फुज के लिए होते, खाने खुदा में इमामत कर रहे हैं और एक बदबख्त खंजर लेकर आप पर हमला आवर हुआ। कितने जीरक हैं, लेकिन क्या देखा? आप जौ की रोटी जब खाते तो आपको तकलीफ होती। तो एक वक्त ऐसा आया कि मदीने मुनव्वरा में गंदम नहीं मुयस्सर थी। तो आपको अर्ज की गई कि आप निज़ाम हुकूमत जो है उसमें भी कमी बेशी आती है आपकी बीमारी की वजह से। तो एक आपकी ज़ात के लिए को अगर चंद खोशे जमा किए जाएं या आप नोश फरमा लें तो क्या फ़र्क पड़ता है? आसान नहीं फरमा। उम्मत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ये अहले मदीना आपके शहर के ये लोग जौ खाएं और उमर जो है वो गंदम खाए, हो नहीं सकता। जब इन्हें मुयस्सर होगी तो भी मैं भी खा लूं। ऐसे ऐसे निजाम हुकूमत दिए, सारी जिद्दत के बाद आज मखलूक मानती है कि वो निजाम हुकूमत बेहतर है। अब अंधे मोमिन तो उनके इक्तदार में है जो सहाबा कराम रिजवानुल्लाह अलैहिम अजमईन को मानकर अपनी दुनियावी मफादात की खातिर चल रहे। बहुत बड़ी बात होती है ना जी कि जान चली जाएगी, तो बंदे मोमिन के लिए शहादत तो शरफ है। किसने नहीं जाना? कौन यहां पैर रख के अड़ गया है कि मैं नहीं जाऊंगा और वो नहीं गया? हर एक ने जाना है। उसकी राह में जान आ जाए इससे बढ़कर और क्या है? सहाबी रसूल को नेजा लगा, सीने से पार हो गया तो नारा क्या बुलंद फरमा, रब्बे काबा की कसम मैं कामयाब हो गया। तो दुनिया के नज्म और नस्क को उसके जो असूल, जिसने दुनिया पैदा फरमाई है दुनिया उसकी है, जिसने पैदा फरमाई है मालिक वो है जिसने हिसाब लेना है, जिसके पास हाजिर हो। जो असूल उसने दिए वो कैसे कमजोर हो सकते हैं, उनमें कैसे कमी हो सकती है? ये अपने फैसलों में कमी है। वो मीठा दो ना किसी बीमार को तो वो कड़वा होने की शिकायत करता है, असल में जो वो मीठा दिया जा रहा है वो नहीं कड़वा, उस बीमार का मुंह कड़वा है। मुंह क्यों कड़वा है? बीमारी के सबब। ये जो बेअमली है और हक से दूरी है ये हमारे मुंह की कड़वाहट है। ہمیں حق نظر نہیں آتا، ہمیں حق سمجھ نہیں آتا، اس پر عمل کی توفیق نصیب نہیں ہوتی. یقین مانیں، جتنی آسانی سے ہم نماز کو چھوڑتے ہیں اور جتنی ضروری ہے نماز، کبھی فقہ میں اس کے احکامات کو دیکھیں تو صحیح. خالص اللہ کے حضور سر بسجود، یہ جو پانچ وقت کا حکم ہے، اسے خالص اختیار کریں، اس کی رضا کے لیے کریں، اس کے جو احکامات ہیں ان کی تکمیل کے ساتھ کریں. یقین مانیں، یہ اندھے کو آنکھیں عطا فرما دے. یہ جو دل کے دھڑکے ہیں کہ دنیا جا رہی ہے، لٹ رہی ہے، یقین مانیں یہ ٹھہراؤ دے دے. یہ قوت ایمانی وہ عطا فرمائے کہ یہ حق و باطل کی پہچان ہمیں سمجھ آ جائے. یہ اس کے نام پر لیے گئے ملک پر اس کا نظام لانا آسان ہو جائے. والذین آتیناہم الکتاب یعلمون انہ منزل من ربک بالحق فلا تکونن من الممترین. آگے ارشاد فرمایا گیا ہے کہ اور جن لوگوں کو ہم نے کتاب دی ہے، وہ جانتے ہیں کہ یہ آپ کے پروردگار کی طرف سے حق کے ساتھ اتاری ہوئی ہے، سو آپ ہرگز شبہ کرنے والوں میں نہ ہوں. اب جب قرآن کریم نازل ہو رہا تھا تو جو یہود و نصارہ، ان کے پاس پہلے یہ خبر ہے، کیونکہ جو کتب سابقہ ہیں اور جو صحیفے ہیں ان میں قرآن کریم کے نزول کا، بعثت محمد الرسول اللہ صلی اللہ علیہ وسلم کا، یہاں تک کہ آپ کے خدام تک کا ذکر ہے کہ آپ کے خدام کیسے ہوں گے، آپ کے مقرر کیے گئے ذمہ دار کیسے ہوں گے. امیر المومنین حضرت عمر فاروق رضی اللہ تعالی عنہ کا وہ وصف، جس وصف کے تحت آپ گئے تھے مسجد اقصی میں، تو یہ بڑی خوبصورت وہاں کا ایک جو موقع ملتا ہے وہ یہ ہے کہ قلعہ بند تھے کفار اور مسلمانوں نے گھیرا ڈالا ہوا تھا. ایک بات جس پر ایک معاہدہ ہوا کہ اگر یہ بات آپ ہمیں پوری کر دیں تو ہم چابیاں آپ کے حوالے کر دیں، کہ آپ کے امیر المومنین یہاں آئیں تو ہم چابی دے دیں. اب مسئلہ کیا تھا، ان کے پاس وہ اوصاف جو امیر المومنین کے ان کے پاس موجود تھے وہ دیکھنا چاہ رہے تھے، اور حضرت عمر فاروق رضی اللہ تعالی تشریف لا رہے ہیں، غلام اونٹ پر بیٹھا ہے، آپ نے مہار پکڑی ہوئی، بارش برسی، آپ کے نالین مبارک سے جو کیچڑ لگا اور جو اس سے کیچڑ اٹھا وہ آپ کے کپڑوں پر پڑا ہوا ہے. امیر المومنین آ رہے ہیں، انہوں نے چابی دے دی. آپ کے جو وہاں ذمہ دار تھے انہوں نے عرض کی کہ حضرت اگر ایسی حالت میں آپ جاتے ہیں تو یہ تو روب نہیں پڑے گا، لیکن آپ نے وہ پسند فرمایا جس حالت میں آئے کہ اسی حالت میں جائیں، اور وہ حالت ان کے پاس درج تھی. انہوں نے بیت المقدس کی چابی دی کہ یہ حضور ہم ان سے نہیں لڑ سکتے، جن کے یہ وصف ہیں ان سے نہیں لڑ سکتے. اللہ کریم ہمیں توفیق عطا فرمائے. تو وہ لوگ جانتے تھے، یعلمون انہ منزل من ربک بالحق فلا تکونن من الممترین، سو آپ ہرگز شبہ کرنے والوں میں نہ ہوں. جب یہاں یہ ترجمہ کیا جاتا ہے کہ یہ حصہ نبی کریم صلی اللہ علیہ وسلم کو آپ ارشاد فرمایا گیا ہے، تو یہ حقیقتاً ہمیں اس کی نزاکت کی آگاہی نصیب ہوتی ہے. انبیاء و رسول معصوماً الخطا ہیں، یہ تجاوز ہے ہی نہیں آپ کی ذات کے ساتھ، لیکن جب یہ حصہ آپ کو ارشاد فرمایا جا رہا ہے تو پھر ہمیں یہ تنبیہ ہے کہ یہ کتنا لازم ہے، یہ کتنا ضروری ہے. کہ یہ تجاوز نہ کیا جائے. اور جب ہم حیات کی بات کرتے ہیں, پسند و ناپسند کی بات کرتے ہیں, معزز سامعین کرام, صبح سے شام تک جتنے ہمارے معمولات ہیں, غور تو فرمائیں کتنے دینی حکم جو ہیں ہم نے پامال کیے, کہاں کہاں تجاوز کیا. صبح سے شام تک سوچ کلام عمل, ایک دفعہ ان تینوں کا موازنہ کیجئے گا, بھلے ابھی شام تک ہم کر لیں. یا ہم جو گفتگو کر رہے ہیں, ہم جو آنکھیں چار کیے ہیں, یہاں سے شام تک کتنا دن رہ گیا, آدھے سے زیادہ تو گزر چکا ہے. جو شام تک میری سوچ ہوگی, جو میرا کلام ہوگا, جو میرا عمل ہوگا, سوچیں اس کو, پھر اسے اس پیمانے پر لائیں کہ کہاں کہاں تجاوز. تو سمجھ آئے گی کہ یہ جو فرمایا جا رہا ہے نا, فلا تکونن من الممترین, ہم شبہ میں تو نہیں پڑ گئے, مشکوک تو نہیں ہو گئے. اگر تو ہمیں یقین ہوتا کہ عمل صالح ہی درست عمل ہے جسے اللہ نے پسند فرمایا, جسے نبی کریم صلی اللہ علیہ وسلم نے پسند فرمایا, یا اگر ہم کہیں ہاں وہ درست ہے, لیکن یہ جب لیکن اگر مگر لگا کر ہم غلطی کرتے ہیں تو وہ ماننا مشکوک ہو جاتا ہے, وہ اظہار اپنی سطح پر نہیں رہتا, وہ کمزور ہو جاتا ہے. اور جب مشکوک بات ہو نا تو سراند نہیں لگتی, تیراکی جب پوری طرح نہ آئی ہو آتی ہو تو کنارے نہیں لگتا, بندہ ڈوب جاتا. تو اللہ جل شانہ ہماری کمی بیشی ہمیں معاف فرمائے, ہمیں حق کو سمجھنے, اس کو اختیار کرنے کی توفیق عطا فرمائے. اللہ جل شانہ اپنے نیک اور صالح بندوں کے صدقے ہم پر رحم فرمائے. یکم محرم الحرام کو جو آپ رضی اللہ تعالیٰ عنہ کی شہادت ہے, جو اللہ نے یہ عظمت اس دن کو عطا فرمائی, جو آپ رضی اللہ تعالیٰ عنہ کو عظمت عطا فرمائی, اللہ اس کے صدقے ہمیں معاف فرما دے, ہمیں وہ کردار عطا فرمائے جس کی نشاندہی یہ ہستیاں فرما گئیں, جس کے حدود و قیود نبی کریم صلی اللہ علیہ وسلم نے مقرر فرمائی, جسے ہمارے اللہ رب العالمین نے کلام ذاتی میں ہمیں عطا فرمایا, ہماری ہاتھوں میں, ہمارے گھروں میں, ہمارے گھروں کے بالا خانوں میں سجے ہیں. اللہ توفیق عطا فرمائے کہ یہ ہمارے سینوں میں, ہماری سوچوں میں, ہماری عمل میں جا سجے. اللہ کریم میرا اور آپ کا حامی و ناصر ہو. وآخر دعوانا الحمدللہ رب العالمین.